नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी नेपालबाट वैज्ञानिक पलायन हुने समस्याका बारेमा छलफल गर्दैछौ। नेपालमा वैज्ञानिक पलायन हुने क्रम बढ़िरहेको छ। शुरूमा उच्च शिक्षाका लागि भनेर विदेश जाने र त्यसपछि विदेशमै अनुसन्धान लगायतका काममा संलग्न हुनाले नेपालमै बसेर अनुसन्धान गर्ने वैज्ञानिक कम भएका छन्। विज्ञान प्रविधि तथा अनुसन्धानका क्षेत्रमा पर्याप्त बजेट नछुट्याइँदा र अवसर नहुँदा विदेशतिरै पलायन हुनु परेको वैज्ञानिकको भनाइ छ। यसका कारण देशले विज्ञानको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न त सकेको छैन नै भइरहेका स्रोतको उपयोग पनि हुन सकेको छैन। नदीमा पानी खेर गइरहेको छ, कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न सकिएको छैन भने विभिन्न उत्खनन अभावमा खनिज सम्पदा पनि त्यसै थन्किएको छ। आजको कार्यक्रम बदलिदो नेपालमा हामी यसैको सिरोफेरोमा कुराकानी गर्दैछौ। यसबारेमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्ट्रका प्राविधिक महाशाखाका प्रमुख तथा सौर्य ऊर्जाका वैज्ञानिक सुरेश ढुङ्गेल र नेपाल कृषि अनुसन्धान परिषद नार्कका वैज्ञानिक हरिकृष्ण उप्रेती।
यहाँहरू दुवैजनालाई स्वागत छ।
हस्, धन्यवाद।
म हरि सरबाटै जाउँ। वैज्ञानिक पलायनको समस्या नार्कमा पनि उत्तिकै छ भनिन्छ, भनिदिनुहोस् न के रहेछ वैज्ञानिक पलायनको मुख्य समस्या?
उत्तिकै भन्दा पनि म अझ यसमा होइन, बढी छ नार्कमा चाहिँ बढी छ। मैले मेरो हिसाबमा, किनभने म नार्कमै काम गरेको हिसाबले, नार्कमा वैज्ञानिक पलायन हुनुमा चाहिँ विभिन्न कारणहरू छन्। मुख्य चाहिँ त फाइनेन्सियल नै होला भन्छु म। जस्तो हामी यहाँ अहिले काम गरिरहेका छौँ, अहिले जुन हिसाबमा हामी काम गरिरहेका छौँ, अहिलेको न्यू कमर्सहरू त्यो हिसाबमा काम गर्नलाई चाहिँ उनीहरू तयार भएनन्। उहाँहरू किनभने अहिलेको चाहिँ एकदम संसारले चाहिँ यति संसारलाई चाहिँ एउटा गाउँमा सीमित गरिदिएको छ। यी कारणले गर्दाखेरि उहाँहरूले चाहिँ अपर्च्युनिटी विभिन्न ठाउँमा हुने भए, अनि त्यो अपर्च्युनिटी पाउने भएपछि स्वाभाविकै हो, जहाँ चाहिँ बेटर हुन्छ, अप्सन हुन्छ, त्यो ठाउँमा जाने त स्वाभाविकै हो। कसैले रोक्ने कुरै आउँदैन, त्यो ह्युमन राइटका कुरा भयो भन्दाखेरि एउटा कारण चाहिँ त्यो इकोनोमिक पाटो पनि हो भने, अर्को पाटो चाहिँ अलिकति हाम्रा नीति निर्माताले विचार नपुर्याउँदाखेरिको कारणले पनि हो। जस्तो हाम्रो नार्को विनियम ऐनमा चाहिँ के कुरा छ भनेदेखि नि, यसको पेन्सनको व्यवस्थाको कुराहरू लगायत अरू जुन सुविधाका कुराहरू चाहिँ प्रावधान गरिएको छ, तर त्यो प्रावधानलाई इम्प्लिमेन्टमा ल्याउन चाहिँ जटिलताहरू देखिया छ र अहिलेसम्म ल्याउन सकिएको अवस्था छैन। यी कुराहरूले गर्दाखेरि भविष्य के हो भन्ने हिसाबले चाहिँ साथीहरूको चाहिँ मनमा चाहिँ दुविधा भएको हिसाबले साथीहरू बस्न नसकेको अवस्था हो भने, अर्को चाहिँ अब खोतल्दै जाँदाखेरि चाहिँ मुख्य चाहिँ त राजनीति नै हो। मैले देखेको चाहिँ राजनीतिक स्थिरता छैन, यस्तो ठाउँमा बसेर हाम्रो के भविष्य हुन्छ भन्ने किसिमको चाहिँ विचार एउटा छ भनेदेखि, अर्को पाटो चाहिँ मैले चाहिँ देखेको चाहिँ भनेदेखि नेपाल चाहिँ एउटा सस्तोमा श्रम उत्पादन गर्ने, श्रम शक्ति उत्पादन गर्ने देशको रूपमा परिचित हुँदै गएको छ। दुइटै, एउटा चाहिँ स्किल लेबर पनि, अनस्किल लेबर पनि। अब अनस्किल लेबरहरू अब अलि त्यस्तै काममा जहाँ गइरहेका छन् वर्षिनी तपाईँहरूको अहिले रेमिटेन्स, त्यसैले त्यही रेमिटेन्सले नेपाल धानिया छ भन्ने सुनिन्छ भने, स्किलको पाटोमा जस्तो पनि हाम्रो नेपालबाट अलमोस्ट अहिले चाहिँ 200-250 विद्यार्थीहरू चाहिँ कृषि पढेर निस्किन्छन्, तर ती सबै नेपालमा एब्जर्भ भएको छैन, यी सबै बाहिर गएका छन्। कुनै उसमा चाहिँ यहाँ काम गर्छन्, अनुभव लिन्छन्, त्यो अनुभव लिइसकेपछि त्यही अनुभवको नाताबाट उहाँहरूलाई चाहिँ एक्सपिरियन्सको हिसाबले बाहिर विदेशी, खास गरेर डेभलप कन्ट्रीहरूमा, धेरै जसो चाहिँ अहिले अमेरिका, क्यानाडा, अस्ट्रेलिया, यी देशहरूमा चाहिँ बढी चाहिँ पलायन भएको अवस्था।
हामीसँग नास्टका वैज्ञानिक सुरेश ढुङ्गेल सर पनि हुनुहुन्छ, उहाँ सौर ऊर्जा सम्बन्धी अझ विशेष बढी अनुसन्धान गर्नुहुन्छ। त्यही हो त समस्या वैज्ञानिक पलायन हुनुको कारण, जुन हरिकृष्ण प्रति सरले भन्नुभयो।
म अहिले ऐतिहासिक पृष्ठभूमिबाट राख्छु। अब नास्टबाट वैज्ञानिक पलायन भए भन्ने समस्या चाहिँ त्यति धेरै होइन, तर यो देशबाटै युवा वैज्ञानिकहरू किन विदेश जाँदैछन् भन्नु चाहिँ स्वाभाविक कारण छ। उनीहरू उच्च शिक्षाका लागि, अब यहाँ मास्टर्स डिग्री गरेका मान्छे पीएचडी गर्ने धोको लिएर, पोस्ट डक गर्ने धोको लिएर विदेशी नै, त्यो स्वाभाविक प्रक्रिया हो, त्यसलाई म पलायनै भन्दिनँ। र अब त्यस पश्चात चाहिँ अब यो एमएससी पीएचडी गरेका देशभित्रका युवाहरूलाई नास्टमा प्रतिभा प्रवर्धन गर्ने भनेर त्यस्तो छुट्टै कार्यक्रम गरेर हामीले रोक्ने प्रयास चाहिँ गरेका छौँ. तर त्यो चाहिँ लामो समयका लागि होइन, छोटो समयका लागि. उहाँहरू अब मास्टर डिग्री गरेका मान्छेहरू अथवा अन्डर ग्रेजुएट गरेका प्राविधिकहरू उहाँहरू चाहिँ पढ्न जानुभन्दा अगाडिका अवस्था चाहिँ यहाँ खर्चेर के अनुसन्धानमा लाग्नुहोस् भन्नका लागि एक खालको कार्यक्रम छ भने, पीएचडी गरेका युवाहरू चाहिँ देशभित्र आएर केही सेवा गर्ने अवसर जुटाउने कोसिस पनि भइरहेको छ नास्टमा.
म त्यो कार्यक्रममा अलिक पछि आउँछु, तर अहिले मुख्य गरी तपाईँले जुन हरिसरले भन्नुभयो, तपाईँले पनि भन्नुभयो, पढ्नका लागि विदेश जान्छन् त्यही उनीहरू सेटल हुन्छन्, फर्केर आउँदैनन् धेरै वैज्ञानिकहरू. अहिले पनि त्यही समस्या छ. खासमा यो राजनीतिक कारण पनि जोडिन्छ यसमा, देशको आर्थिक कारण पनि जोडिन्छ, सामाजिक कारण पनि जोडिन्छ. यो बाहेक अरू पनि तपाईँ के देख्नुहुन्छ वैज्ञानिक पलायन हुनुको समस्या?
होइन, विदेशमा गएर उच्च शिक्षा लिएका भनौँ पीएचडी गरेका मान्छेहरू जुन वातावरणमा काम गरे हुन्छन्, जुन खालको रिसर्च टपिक अनुसन्धानका चाहिँ विषयवस्तु उठान गरेर त्यहाँ काम गरिरहेका छन्, त्यो स्तरको साधन स्रोत प्रयोगशालाहरू नेपालमा बनिसकेको अवस्था छैन. वस्तुगत यथार्थ यही हो. त्यसकारणले उनीहरूले नेपाल फर्केर आएर जुन विदेशमा गरेको लेभलमा कन्ट्रिब्युसन गर्न, आफ्नो करियर डेभलपमेन्टको पनि अन्तर्राष्ट्रिय चाहिँ जर्नलमा, राम्रा जर्नलहरूमा कृति प्रकाशन गर्ने लेभलका कामहरू गर्न नसक्ने अवस्था हुँदाखेरि हामीले वास्तवमा फर्काएर देशभित्रै लिएर आएर थन्क्याउँछौँ भन्नु पनि बेठिक कुरा हो. त्यसकारणले उनीहरू जहाँ छन्, किनभने साइन्स भनेको चिज ग्लोबल हो, उनले अमेरिकामा बसेर कुनै अनुसन्धान गरेका छन् भने पनि त्यसको फाइदा अल्टिमेटली नेपालले लिन सक्छ. त्यसकारणले हामीले हरेक खालका वैज्ञानिकलाई नेपालमा फर्काउनै पर्छ भन्ने सोच पनि राख्नु हुँदैन. तर नेपालको धरतीलाई आवश्यक पर्ने प्रविधिहरूको, किनभने टेक्नोलोजी इज लोकल भन्छ, हाम्रा वस्तुगत आवश्यकताहरू परिपूर्ति गर्ने खालका अनुसन्धान गर्ने चाहिँ एप्लाइड साइन्स अथवा प्राविधिक जनशक्तिहरूलाई चाहिँ देशभित्र लिएर आएर विकास निर्माण अनुसन्धानमा जोड्न सक्दाखेरि चाहिँ देश विकास चाँडो हुन्थ्यो भन्ने कुरा हो. तर त्यो पनि गर्ने अवस्था चाहिँ यहाँले भन्नुभएको जस्तै देशकाल परिस्थिति, हामी वैज्ञानिक भने तापनि मैले एकदम दुःखका साथ भन्नुपर्छ तपाईँलाई, क्लरिकल कल्चरमा ढलेर 10-5, 10-4 संस्कृतिमा गएर वैज्ञानिक अनुसन्धान हुँदै हुँदैन दुनियाँमा कहीँ पनि. त्यो पनि अझ हामी यो अल्प विकसित मुलुकमा त अरात्र चाहिँ 24 घण्टा प्रयोगशालाहरू खुला रहेर अनुसन्धान गरेर विकसित मुलुकलाई भेट्ने तयारी गर्नुपर्ने ठाउँमा हामी अहिले पनि विशुद्ध क्लरिकल स्टाइलमा अफिस चलाएर यो चाहिँ कर्मचारीहरू अफिसमा आउने जाने हिसाबले वैज्ञानिकहरू चलेर गर्ने अवस्था नै प्रमुख कारक हो. अब त्यसका लागि चाहिँ के गर्न सक्नु पर्थ्यो त राज्यले भनेर भन्दाखेरि, वैज्ञानिकहरूलाई अरात्र बसेर एउटै संस्थामा आबद्ध भएर चाहिँ आफ्नो पूर्णकालीन सेवा दिएर अनुसन्धानमा लाग्ने वातावरण प्रोत्साहन हुनु पर्थ्यो. त्यो प्रोत्साहन छैन, होइन, हरेकतिर कर्मचारी तन्त्र हावी छ र वैज्ञानिक प्राविधिकले आफ्नो स्वच्छन्दताका साथ काम गर्ने अवसर छैन. र पहिले जुन सृजनाकालमा 2039 सालमा नास्टको स्थापना हुँदाखेरि नास्ट एउटा अटोनोमस बडी, एउटा स्वायत्त संस्थाको रूपमा चाहिँ यसले आफ्ना निर्णयहरू गर्न सक्ने अवस्था रहँदा आजको दिनमा आइसक्दासम्म यो एकदम पूर्णतया नेपाल सरकारको विभागको हिसाबले चलिरहेको अवस्था छ. यसको स्वायत्ततामा प्रश्न चिन्ह उठाइएको छ र अब यसको आफ्नो चाहिँ ऐनले दिएको प्रदत्त अधिकार पनि यसले पालना गर्न सकेको छैन. विगत 3 वर्ष नास्टकै कुरा गर्नुहुन्छ भने 3 वर्षले यहाँको सेवा आयोग छुट्टै छ, त्यो सेवा आयोगले आफ्नो काम यहाँ वृत्ति विकास प्रमोसन नयाँ नियुक्ति गर्न सकेको छैन, ठप्प छ, होइन. र हामीलाई निशर्त अनुदानको रूपमा नेपाल सरकारले चाहिँ बजेट दिन्थ्यो, त्यसलाई पनि सशर्त अनुदानमा चाहिँ परिवर्तन गरेर एउटा नेपाल सरकारकै कुनै अड्डा, कर्मचारी तन्त्रको अड्डा सर हामीलाई चाहिँ लगिएको अवस्था छ. अब यसले गर्दा मलाई लाग्छ यो अवस्था अझ झन विकराल भएर जान्छ भन्ने लाग्छ मलाई.
तपाईँले विभागकै रूपमा सञ्चालन भइरहेको छ, अवस्था त्यस्तै देखिएको छ भन्नुभयो नि, सरकारको मानसिकता प्लानिङ त्यही हो या त यहाँ काम गर्ने कर्मचारी तपाईँ यस्ता वैज्ञानिकका पनि त्यही केही कमजोरीहरू हुन्?
यो अब नेपाल सरकारकै नीति अन्तर्गतै भएको जस्तो लाग्छ मलाई. र अब हुन त विभाग भनेर यहाँका अब उपकुलपति सचिव जस्ता राजनैतिक नियुक्तिबाट आउने उहाँहरू वैज्ञानिक प्राविधिक ब्याकग्राउन्डकै मान्छेहरू हुनुहुन्छ, तर पनि हामी चल्ने शैली चाहिँ एउटा विभागको शैली जस्तै विज्ञान प्रविधि विभाग जस्तो गरेर चल्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ। अब यो त्यो सोचका साथ नाश जन्मिएको होइन, यो विज्ञान प्रविधिको समग्र दिशानिर्देश गर्ने एउटा थिङ्क ट्याङ्क जस्तो पोलिसी मेकिङमा इनपुट दिने नयाँ इनोभेटिभ कामहरू गर्ने विदेशमा पनि विकसित भएका प्रविधिहरूलाई देशभित्र ल्याउने ट्रान्सफर गर्ने देशभित्रै निर्माण भएका प्रविधिहरूलाई पनि चाहिँ जनमानसमा लैजाने अथवा त्यसलाई औद्योगिक प्रतिष्ठानहरूसँग पुर्याउने त्यस्तो ठूलो महत्वाकांक्षाका साथ ठूलो उद्देश्यका साथ स्थापित संस्था अब एक किसिमको हामी कर्मचारी तन्त्रमा अल्झिएको जस्तो महसुस गरेका छु। अब यसले पनि पक्कै पनि वैज्ञानिक प्राविधिक जगतमा एउटा फ्रस्ट्रेसन ल्याउने कुरा छँदैछ। तर फेरि पनि म जोड दिन चाहन्छु, वैज्ञानिक प्राविधिकहरू देश बाहिर उच्च शिक्षा आर्जन गर्ने उद्देश्यले अथवा आफ्नो वृत्ति विकास गर्ने उद्देश्यले बाहिरनु पटक्कै अस्वाभाविक होइन, पटक्कै नराम्रो कुरा होइन। तर त्यहाँ सिकेका कुराहरू देशभित्र लिएर आएर त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्न सक्ने वातावरण चाहिँ देशले बनाउनुपर्छ, हामी जस्तो संस्था नासले पनि बनाउनुपर्छ, त्यसमा नेपाल सरकारको पूर्ण प्राथमिकता रहनुपर्छ जस्तो लाग्छ मलाई।
म एकछिन नारका वैज्ञानिक हरिकृष्ण प्रतिसँग जान्छु। यो वैज्ञानिकहरू पलायन हुँदा अनुसन्धानमा जति प्रभाव पर्छ नि त्यसलाई फेरि रिकभर गर्न त्यसलाई त्यही अवस्थामा ल्याउनु त निकै गाह्रो हुन्छ होला,
धेरै गाह्रो
रोक्नै सकिन्न भने वैज्ञानिक अनुसन्धानलाई कसरी छरितो गर्न?
अब त्यो चाहिँ अब अहिले हामी वैज्ञानिकहरूले अलिकति रिसोर्सलाई पनि हेर्नुपर्ने हुन्छ, रिसोर्स हामीसँग कस्तो किसिमको छ त्यो हिसाबले हामीले चाहिँ प्लान गरेर त्यही हिसाबले हाम्रो रिसर्च प्रोजेक्टहरूलाई सञ्चालन गर्नुपर्ने हुन्छ। अब पढ्न गएका साथीहरू जानुहुन्छ, गइसकेपछि उहाँ जुन ठाउँमा पढ्नु भएको छ त्यो ठाउँको वातावरणमै उहाँ एब्जर्भ हुने बढी सम्भावना हुन्छ, किनभने उहाँ यहाँ देखेर गइसकेका हुन्छन्, यहाँ त्यो इन्फ्रास्ट्रक्चर हुँदैन, उहाँले त्यो डेभलप कन्ट्रीहरूको अथवा जहाँ जुन देशमा पढ्न गएका छन् त्यहाँको इन्फ्रास्ट्रक्चरमा रमेर बसेका साथीहरू त्यहीँ इस्टाब्लिस हुन चाहन्छन् र यता आउन सक्दैन। त्यस कारणले हामीले चाहिँ प्रोजेक्टहरू सञ्चालन गरी अनुसन्धानहरू गर्दाखेरि चाहिँ हाम्रो परिवेशमा एप्लाई हुन सक्ने खालका एप्लाइड टाइपको रिसर्चहरू मात्रै हामीले चाहिँ अहिले सञ्चालन गरिरहेका छौँ। बेसिक रिसर्चमा हाम्रो इन्फ्रास्ट्रक्चर नै डेभलप भइसकेको अवस्था छैन, हामीले बेसिक रिसर्चमा त गरेकै छैन भने पनि हुन्छ, धेरै फाँटहरू छन् हाम्रा अहिलेसम्म भर्जिन रूपमा हामीले चाहिँ अरू देशको तुलनामा हामीले चाहिँ हातै नहालेका अवस्थाहरू चाहिँ हाम्रो रिसर्चमा चाहिँ धेरै गर्न सकिने छ, तर रिसोर्सको कमीले रिसोर्स भन्दाखेरि सबै हाम्रो जनशक्ति पनि आउने भयो, फाइनेन्सियल सपोर्ट पनि आउने भयो, ती कुराहरूको कमीले गर्दाखेरि हाम्रा ती धेरै हाम्रा रिसर्चका पाटाहरू चाहिँ अझै हामीले उधिन्न खोतल्न सकेको अवस्था छैन, त्यसैले असर त भयंकर असर गरेका छ।
अब यसको दोष फेरि कसलाई दिउँदा, हामीले राजनीतिक अवस्थालाई दिने कि त्यही नाश नार्क र नाशभित्रकै समस्यालाई?
यो कुमुलेटिभ छ, अब मेन त अब राजनीति नीतिहरूकै राज हो त्यो, होइन मेन त त्यही नै हो, त्यो स्टाफ स्टेबल भइदिएको भए सायद यो हुँदैन थियो होला। म अब अलिकति चाहिँ मेरो अनुभव भन्छु, मैले अलमोस्ट 32 वर्ष जति भयो यहाँ जागिर खाएको, मैले जागिर खाइकन कन्टिन्युस 5 वर्षसम्म एउटै प्राइम मिनिस्टरले देश चलेको अवस्था छैन, भनेपछि कहाँबाट त्यो देशले विकास गर्न सक्छ, कहाँबाट त्यो देशले इन्फ्रास्ट्रक्चर डेभलप गर्न सक्छ भने जहिले पनि हामी त्यसको पछाडि लाग्यौं। त्यस कारणले हामीलाई चाहिन्छ भने चाहिँ अब चाहिँ स्थायित्व नभएको, राजनीति स्थायित्व नभएको अरू कुरा हुँदैन भन्नेमा चाहिँ म चाहिँ दृढ छु, यसमा म भन्नलाई कुनै कति पनि हिचकिचाउँदिन।
तर त्यो हाम्रोबाट समाधान नहोला, हामीले भन्न सक्ने तर हामीबाट समाधान नहुने
हो,
र हामीले कल्पना मात्रै गर्ने कुरा देख्ने कुरा मात्रै भयो त्यो। अब हामीले नाग र राष्ट्रभित्र सुधार ल्याउन चाहिँ जुन तपाईँले वैज्ञानिक प्लानमा जुन किसिमको असर पर्छ अनुसन्धानमा भन्नुभयो नि, त्यसलाई अब सुधार समाधान कसरी?
यही नासमा पनि अब राजनीति नियुक्तिका कुरा छन्, नार्गमा पनि राजनीति नियुक्तिका कुराहरू छन्। जब त्यो राजनीति नै स्टेबल हुँदैन नि, त्यहाँ फ्रिक्वेन्टली चेन्ज आउँछ नि, त्यो चेन्ज आउने बित्तिकै यहाँ पनि चेन्ज आउँछ, यो चेन्ज आइसकेपछि अनि कहाँबाट हाम्रो नीतिहरू स्टेबल हुन्छन्? त्यही हिसाबको हाम्रो जनशक्ति पनि त्यही हिसाबले चाहिँ इन्फ्लुएन्स हुन्छ, यहाँको म्यान पावरहरू पनि, यहाँको पोलिसी मेकर, यहाँको सिनियर लेभल पनि त्यही राजनीतिले कता डोर्याउँछ त्यतैतिर डोरिन बाध्य हुन्छन्। त्यो भएपछि अनि काममा चाहिँ जबकि वैज्ञानिकहरू त्यसमा लाग्नु नहुने हो, वैज्ञानिकहरूलाई त फुल्ली उसले चाहिँ आफ्नो माइन्ड चाहिँ खालि आफ्नो इनोभेसनपट्टि आफ्नो चाहिँ त्यो जुन स्टडीपट्टि चाहिँ ध्यान केन्द्रित गर्नु, ताकि उसको आफ्नो परिवारलाई पनि उसले बिर्सिएर काम गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने हो। अरू देशमा त्यो अवस्थाको चाहिँ वातावरण हुन्छ, उसले आफ्नो घर परिवारलाई उसले हेर्नै पर्दैन, उसले चाहिँ ध्यान दिनै पर्दैन। जबकि हामी कहाँ त्यो अवस्था छैन. हामीले चाहिँ यो अघि नै भनिसक्यौँ, क्लर्किकल हिसाबले 10 to 5 को हिसाबले चाहिँ हामीले काम गरेर अनुसन्धान त हुँदै हुँदैन. हाम्रो कृषिमा पनि कतिखेर पोलिनेसन हुन्छ, कतिखेर हामीले चाहिँ त्यो प्लान्टको चाहिँ फ्लावरिङ हुने बेला भएको छ, त्यो हेर्नको लागि त हामी एनी टाइम यहाँ बस्नुपर्छ. 10 to 5 को कामले त त्यो गर्न सक्दैन नि. यस्ता कुराहरू छन्, ती कुराहरूको व्यवस्थापन गर्नको लागि चाहिँ हो हामी कहाँ पनि, हामी आफै पनि, हामी सिनियर लेभलमा भइसके पनि हामीले म्यानेज गर्न कोसिस नगरे होइन, कोसिस चाहिँ हुन्छ. तर ऐन नियमहरूमा समसामयिक सुधार नभएसम्म र कर्मचारीहरूलाई अथवा वैज्ञानिकहरूलाई चाहिँ त्यो आफ्नो सर्भिसप्रति चाहिँ उसलाई विश्वास, फुल्ली विश्वास दिलाउने वातावरण नभएसम्म यो यस्तै रहन्छ.
नेपाल कृषि प्रधान देश भनिन्छ र नेताहरूको भाषणमा चाहिँ प्रत्येक वर्ष जुन चुनाव हुन्छन्, जुन भाषण आउँछन्, अब नेपाललाई कृषिमा एकदमै छिटो भन्दा छिटो सकेसम्म चाँडो चाहिँ आत्मनिर्भर बनाइन्छ र नयाँ वैज्ञानिक कृषि पद्धति लाइन्छ भनिन्छ. यो हावाकै नारा
हो त? होइन, त्यो चाहिँ हावाको नारा चाहिँ होइन. त्यो नारा त सही रूपमा दिनुभएको छ.
राजनीतिक दलको क्रियाकलाप गतिविधि हेर्दा पहिला नारका नाष्ट ध्वस्त गर्ने राजनीतिक नियुक्ति गरेर अनि नारा चाहिँ भन्न नछाड्ने प्रवृत्ति त देखियो यहाँनिर.
त्यो पनि एउटा पाटो चाहिँ हो हुन्छ. तर जुनसुकै देशको पनि इतिहास हेर्दै गयो भनेदेखि सुरुवातको डेभलपमेन्टको चाहिँ सुरुवातमा चाहिँ कृषिकै डेभलपमेन्ट हुनैपर्छ. कृषिलाई आधुनिकरण गर्नै पर्छ. कृषिको चाहिँ रिसर्चलाई कृषिबाट म्याक्सिमम चाहिँ अपर्च्युनिटी देशले लिनुपर्छ, फाइदा लिनुपर्छ, कृषिमा लगानी गर्नैपर्छ. नगरिकन हुँदैन, सबै देशको इतिहास त्यही हो. त्यही भएर डेभलप हुँदै गएपछि बिस्तारै यसलाई कृषिलाई चाहिँ यन्त्रीकरणपट्टि लगेर कृषिमा जुन अहिले चाहिँ 65-66% जनसङ्ख्या आश्रित छ त्यसलाई बिस्तारै घटाउँदै लगेर जति सक्दो तल घटाउँदै लगेर चाहिँ ती अरू सेक्टरलाई चाहिँ डेभलप गर्न सकिने. त्यस कारण सुरुमा चाहिँ देशको विकासको लागि कृषिको आर्थिकरण, कृषिको शुद्धिकरण चाहिँ गर्नै पर्छ. सबै राजनीति नेताहरूले त्यो आफ्नो नारा त बनाएकै हुन्छन्. अब अहिले पनि अब नेताहरूको भनाइ चाहिँ सुनिन्छ, राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति लाग्नुपर्छ. आर्थिक क्रान्तिको बाटो भनेको कृषि क्रान्ति नै हो. कृषि क्रान्ति गर्नुपर्छ, त्यसपछिबाट डेभलपमेन्टले अगाडि लिन्छ भन्ने कुरा हो. अब आशा चाहिँ गर्नु, अब चाहिँ राजनीति नारा, अब राजनीति क्रान्ति सकियो भनेका छन् नेताहरूले. अब पक्कै पनि उहाँहरूले चाहिँ अब आर्थिक क्रान्तिको बाटोपट्टि, आर्थिक क्रान्तिपट्टि चाहिँ ध्यान दिनुहुन्छ र बिस्तारै वैज्ञानिकहरू नेपालमै काम गर्ने वातावरण बन्छ भन्ने आशा चाहिँ गर्न सकिने अवस्था चाहिँ छ.
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालो मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ. कार्यक्रममा आज हामी नेपालमा वैज्ञानिक पलायनको समस्याका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं. कुराकानीमा हुनुहुन्छ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका वैज्ञानिक सुरेश ढुंगेल र नेपाल कृषि अनुसन्धान परिषद नारका वैज्ञानिक हरिकृष्ण उप्रेती. उहाँहरूसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क.
विश्रामपछि कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ. यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालो मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ. अहिलेको कार्यक्रममा हामी नेपालमा वैज्ञानिक पलायनको समस्याका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं. कुराकानीमा हुनुहुन्छ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका वैज्ञानिक सुरेश ढुंगेल र नेपाल कृषि अनुसन्धान परिषद नारका वैज्ञानिक हरिकृष्ण उप्रेती. विश्राम अघिको कुराकानीमा हामीले वैज्ञानिक पलायनको समस्या र यसले नेपालको विज्ञान र प्रविधि क्षेत्रमा पारेको असरका बारेमा छलफल गर्यौं. अब हामी विदेशमा अध्ययन अनुसन्धान गरिरहेका वैज्ञानिकलाई कसरी स्वदेश फर्काउन सकिन्छ भन्ने विषयमा छलफल गर्दैछौ.
यो कृषिको जस्तै नेपालमा पनि विभिन्न खानीहरू छन् जहाँ धेरै प्राकृतिक ग्यासबाटै पनि हामीले कतिपय दैनिक कामकाजलाई अझ सजिलो पार्न सक्ने अनुसन्धान गरेर प्राकृतिक ग्यासलाई पनि कृत्रिम रूपमा प्रयोग गर्न सक्छौ भन्ने आधारहरू धेरै छन्, खानी धेरै छन्. तर यसको अनुसन्धान कहिल्यै हुँदैन, दिगो हुँदैन, निरन्तरता पाउँदैन. यहाँ पनि राजनीतिक खिचातानले काम गरेको हो कि या अरू केही हो?
त्यस्तो पनि होइन. जस्तै अब हामीले गरिरहेको अनुसन्धानबाट अब फ्याँकिएका फोहोर भनिएका प्लास्टिकबाट पनि हामीले इन्धन निकाल्न सक्छौँ भन्ने खालका अनुसन्धानहरू गरिराखेका छौँ. त्यसको प्रचार प्रसार व्यापक रूपमा गरिरहेका छौँ. जनसरकारहरूले फोहोर व्यवस्थापन गर्दाखेरि त्यसलाई अङ्गीकार गरिदिनुहोस्, फोहोरबाट पनि मोहर कमाउने चाहिँ वातावरण बनाइदिनुहोस् भनेर हामीले चाहिँ प्रचार प्रसार पनि गरिराखेका छौँ। त्यस्तै अब कृषि उपज बढाउनका लागि बायोचार होइन, त्यस्तै ऊर्जाको संकटलाई अब सौर्य ऊर्जा चाहिँ वायु ऊर्जा वैकल्पिक ऊर्जाका चाहिँ स्रोतहरूलाई पनि हामीले सँगसँगै लानुपर्छ, किनभने लामो दीर्घकालीन रूपमा ऊर्जा सुरक्षाको दृष्टिकोणले हामीले जहिले सधैँ जलविद्युतमा मात्रै भर परेर पनि हुँदैन। यो वातावरण जलवायु परिवर्तनको कारणले गर्दाखेरि पानीको स्कार्सिटी हुने पनि प्रिडिक्सन गरिँदैछ। त्यसै हिसाबले हेर्दाखेरि विविध खालका हाम्रो अनुसन्धानमा अब नास्टले गरिरहेको अनुसन्धान कृषिसँग अब नार्क नै भइराखेको हुनाले हामीले अलिक कम फोकस छ, तर अरू अरू वैज्ञानिक विधाहरूमा विविध विधाहरूमा अनुसन्धान भइराखेको छ। यहाँ एउटा कुरा त्यो भन्छु तपाईँलाई, अब तपाईँले एकदम संगीन कुरा उठान गर्नुभएको छ कि नास्टले अब वैज्ञानिकहरू फर्काउने कामहरू पनि गर्दैछ, अवश्य गर्दैछ, तर त्यो फर्काउने भनेको चाहिँ देशभक्तिपूर्ण भावनाले ओतप्रोत भएर देशभित्र रहेर ढिँडो रोटो जे खाएर पनि मैले केही न केही ज्ञान यहीँ रोप्छु र केही फलाउने प्रयत्न गर्छु भन्ने सोचले वैज्ञानिकहरू फर्किनुभयो भने त असाध्यै राम्रो। तर विदेशमा पाएको हरियो नोट, सरहको सुविधा, त्यहाँ चढेको गाडी, त्यहाँ चढेको वातानुकूलित चाहिँ गाडीहरूको अपेक्षा गर्नुभयो, त्यहाँको चाहिँ कमाईको अपेक्षा लिएर अथवा त्यहाँको जस्तै मान सम्मान सोचेर देशभित्र फर्किने सोच बनाउनु भएको हो भने त्यो अलि चाँडो हो कि जस्तो लाग्छ। देशले अझै एउटा दिशा निर्देश चाहिँ अथवा बाटो गोरेटो समात्न बाँकी नै छ जस्तो लाग्छ। राजनैतिक परिवर्तन पछि एउटा स्थिर सरकार नभइकन देशले आफ्नो कोर्स लिँदैन र ठूलो महत्वाकांक्षा बोकेर वैज्ञानिकहरू फर्किनुभयो भने यहाँ फ्रस्ट्रेसन बाहेक अरू केही पनि नपाउनु पनि सक्नुहुन्छ। त्यसकारणले आफ्नो सोच चाहिँ देश यो माटो बुझेर म यसैमा पनि चाहिँ केही न केही आफ्नो ज्ञान रोप्छु भन्ने उद्देश्यले फर्किन चाहनुहुनेलाई पनि मेरो सन्देश त्यही हो र फर्किसक्नु भएकाले पनि देशलाई बुझ्नुहोस्, यहाँ चाहिँ तुरुन्तै केही म्याजिकल हुनेवाला छैन र त्यो धैर्यताका साथ लागि पर्नुहोस् भन्छु। र नीति निर्माण गर्ने मान्छेलाई कमसे कम विज्ञान प्रविधि देश विकास गर्ने प्रमुख इन्जिन हो भन्ने कुरा आत्मसात गरेर यसलाई प्राथमिकतामा राखिदिनुहोस् भने तपाईँले दुई चारवटा अनुसन्धान शालाहरू ठूल्ठूला स्तरका चाहिँ विश्व स्तरका सुविधा सम्पन्न प्रयोगशाला बनाउनुभयो भने त्यसले दिने योगदान देशलाई ठूलो योगदान हुन्छ। त्यहाँ काम गर्ने वैज्ञानिक प्राविधिकले जुन एक्सपोजर पाउनुहुन्छ त्यो एक्सपोजर आफैले उहाँहरूलाई एकदमै चाहिँ ठूलो ठाउँमा पुर्याउन सक्छ। त्यसकारणले त्यो लगानी कहीँ कतै खेर जाँदैन। त्यसकारण ढुक्क भएर त्यस्ता अनुसन्धान शालाहरू निर्माण गर्ने, देशको आवश्यकता र प्राथमिकतामा परेका अनुसन्धान चाहिँ शालाहरू बनाउनलाई विदेशीहरूलाई गुहार्ने मात्रै होइन हाम्रै साधन स्रोतले पनि उही राष्ट्रिय गौरवको चाहिँ विषय बनाए जस्तै गरेर अनुसन्धान शालाहरू बनाउन लगानी गर्नुहोस्। त्यसले प्रतिफल दिन्छ यो कुरामा चाहिँ दुविधा गर्नै पर्दैन।
तर यसका लागि पनि जो विदेशमा अहिले पलायन हुनुभएको छ त्यही पढ्दै हुनुहुन्छ, उहाँहरू ढिलो चाँडो त फर्किनै पर्ने
हो। अब एकदम ठ्याक्कै जोड्नुभयो, त्यस्ता अनुसन्धान शाला बनिसकेपछि उहाँहरूले उहाँको अर्को देशको जस्तो सुविधा नपाए पनि त्यहाँको जस्तो स्तरकै काम गर्ने ठाउँ पाइयो भने चित्त बुझाएर काम गर्न सक्नुहुन्छ।
तर त्यसका लागि राजनीतिक वातावरण पनि बनाइदिन पर्यो सरकार राजनीतिक दलहरूले भन्न खोज्नुभएको हो।
हो अब त्यो त सरकारमा बस्ने देश चलाउने जुन उच्च निकायमा बस्ने नीति निर्माण कर्ताहरूले त्यो सोच्नुपर्ने कुरा हो। त्यसकारणले त्यस्तो ठाउँ नै नबनाइकन फर्काउँछु भनेर मात्र फर्केर काम छैन।
तर अहिले जुन तपाईँले सञ्चालन गरिरहेको कार्यक्रम छन् यसको उद्देश्य त ढिलो चाँडो भए पनि नेपालमा अवसर छ तर चुनौती धेरै छन्, तपाईँहरू फर्किनुहोस् भन्ने सन्देश त हो नि है।
हो अवश्य, एकदम राम्रो प्रश्न सोध्नुभयो। यसको अर्थ के भने नास्टमा अब आजभन्दा 10-15 वर्ष अब अगाडिसम्म भएका सुविधाभन्दा अलिक बढी सुविधाहरू हामीले जुटाएका छौँ प्रयोगशालामा, केही हुँदै नभएको होइन। जस्तै तपाईँले अब भन्नुभयो अब कुनै जेनेटिक रिसर्च गर्न चाहने मान्छेका लागि अब हामीले डिएनए सिक्वेन्सर छ हाम्रो प्रयोगशालामा, अनि त्यस्तै वस्तुहरू सम्बन्धी अनुसन्धान गर्ने मटेरियल साइन्स न्यानो टेक्नोलोजी काम गर्ने चाहिँ मान्छेहरूका लागि एक्सरे डिफ्राक्सोमिटर भन्ने छ होइन, अब जीसीएमएस छ, एएएस जस्ता फेसिलिटीहरू छन् भन्दाखेरि हामीले केही नै गर्न नसकिने अवस्था चाहिँ होइन। हामीले के अत्याधुनिक विश्वस्तरकै चाहिँ उपकरणहरू हाम्रा प्रयोगशालाहरूमा छन् र त्यो उपकरणलाई आधार बनाएर केही अनुसन्धान गरेर ज्ञान सिर्जना गर्ने अर्थात् चाहिँ भनौँ न पेपरहरू पब्लिस गर्ने इन्टरनेशनल जर्नलमा पेपर पब्लिस गर्ने त्यस्तो कामहरू गर्न सकिन्छ। त्यस्तै अब प्रविधिमा पनि हामी सौर्य ऊर्जा प्रविधि सम्बन्धी अनुसन्धान गर्दैछौँ। त्यो चाहिँ अप्लाइड रिसर्च हो, एप्लिकेशन ओरिएन्टेड रिसर्च हो। अब त्यस्ता कामहरूमा पनि लगानी गरेर केही न केही जनतालाई सुसज्जित पार्ने र केही त्यसका समस्याहरू समाधान गर्ने कामहरू गर्न सकिन्छ। अब त्यस्तो सोच गरेर तपाईँ अब न्यानो टेक्नोलोजीकै पनि हामीले प्रयोगशाला बनाएर कामहरू सुरु गर्दैछौँ। न्यानो मटेरियल्सहरू सिन्थेसाइज गर्छौँ। अब क्यारेक्टराइज गर्ने, त्यसलाई चाहिँ परीक्षण गर्ने हामीसँग पूर्ण सुविधा छैन। हाम्रो देशभित्रै एउटा पनि स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोप नभएको अवस्था छ, दुर्भाग्यको अवस्था। अब त्यो अवस्थाबाटलाई त छिर्नु पर्यो नि त हामीले। त्यसका लागि लगानी नै चाहिन्छ देशले। विज्ञान प्रविधिलाई प्राथमिकतामा राखेर लगानी गर्ने र त्यो लगानी अनुरूप लगानी कहाँ गर्ने भन्दाखेरि नयाँ नयाँ प्रयोगशालाहरू बनाउनलाई लगानी गर्ने, अनुसन्धानशालाहरू बनाउने, रिसर्च सेन्टरहरू बनाउने र त्यो रिसर्च सेन्टरलाई अट्र्याक्सनको फोकल पोइन्ट बनाएर वैदेशिक विदेशीका नेपाली वैज्ञानिक प्राविधिकलाई फर्काएर यस्तो सुविधा छ यहाँ आएर काम गरेर, कोही डिरेक्टर भएर काम गर्ने, कोही वैज्ञानिक भएर काम गर्ने, कोही प्राविधिक भएर काम गर्ने सुविधा छ। तपाईँहरू आउनुहोस्, तपाईँहरूलाई कमसेकम दाल भात चाहिँ खान सक्ने पैसा र काम गर्न सक्ने फलो चाहिँ हामीले निर्माण गरिदिएका छौँ भनेर आह्वान गर्न सकियो भने त्यो सान्दर्भिक हुन्छ, नभए फर्किनुहोस् मात्रै भनेर भन् चाहिँ त्यसको कुनै औचित्य रहँदैन।
नासले जुन अहिले फैलाएको सन्देशबाट त्यस्ता कतिजना वैज्ञानिकहरू आफै मोटिभ भएर प्रेरित भएर फर्किनु
हो हाम्रो अब फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल भन्ने कार्यक्रम विशुद्ध रूपमा हाम्रो चाहिँ उपकुलपतिज्यूको सोच अनुसार उहाँ पनि विदेश भ्रमणमा जाँदाखेरि त्यहाँ भेटिएका नेपाली वैज्ञानिकहरूले देश फर्किने इच्छा जाहेर गरेको कुरोलाई आत्मसात गरेर त्यो कार्यक्रम उहाँले चाहिँ पोहोर साल नेपाल सरकारसँग बजेट मागेर हामीले सुरु गरेका छौँ। दुईजना वैज्ञानिकहरू त्यस कार्यक्रममा निवेदन दिएर आउनु पनि भएको छ। अरू चीन, अमेरिका, जर्मनीमा भएका वैज्ञानिकहरूले पनि निवेदन हाल्नुभएको थियो। उहाँहरू पनि छनौटमा पर्नु भएको थियो तर तत्कालै उहाँहरू फर्किने अवस्था बनेन र अब उहाँहरू फर्किसकेका वैज्ञानिकहरूको हकमा पनि केही समस्याहरू छन्। उहाँहरूको अपेक्षा र नासले दिने सुविधामा एक किसिमको मिसम्याच छ, त्यो पुरा भएको छैन। त्यस्तै उहाँहरूले विदेशमा काम गर्ने अब 8-10 वर्ष काम गरेर आएको मान्छेले अब त्यहाँको स्तरको चाहिँ वैज्ञानिक प्रयोगशाला हामीसँग त ठ्याक्कै त्यस्तो प्रयोगशाला छैन र अब त्यहाँ चाहिँ भन्ने बित्तिकै आजको भोलि सामान चाहेको सामान मगाउन सक्ने अवस्था हुन्थ्यो, त्यो अवस्था यहाँ छैन। हाम्रो अब खरिद गर्ने, हाम्रा सप्लाई गर्ने एजेन्सीहरू पनि त्यति सशक्त छैनन्। त्यसकारणले त्यो समयको ढिलाइलाई पनि आत्मसात गर्दै जे सकिन्छ आफ्नो ज्ञानलाई रोपेर केही कुरो सिर्जना गर्ने सोचबाट उहाँहरू पनि उद्धत हुनु आवश्यक देख्छु मैले। अब अन्यथा यो त्यो यसले खुसीको समाचार भन्दा फेरि एउटा एक अर्को खालको कन्फ्युजन क्रिएट गर्छ, गर्न पनि सक्छ जस्तो लाग्छ मलाई।
चुनौती धेरै छ तर अभियान चाहिँ सुरु भएको
हो। अवश्य हो, अब एकदम राम्रो प्रश्न सोध्नुभयो। हाम्रा अब पहिले एकात्मक राज्य व्यवस्थामा हुँदाखेरि भन्दा अब संघीय राज्य व्यवस्थाको चाहिँ कल्पना गर्दाखेरि त्यहाँ त चुनौती त धेरै प्रकारका देखिए नि, जातिगत देखिए, क्षेत्रगत देखिए, होइन संविधान निर्माणमै ढिलाइ यत्रो भयो, तपनि हामीले यो चाहिँ अग्रगामी कदम हो भनेर जसरी आत्मसात गर्यौं, विदेशीका वैज्ञानिक प्राविधिक नेपाली मूलका वैज्ञानिक प्राविधिक लाई देशभित्र फर्काउने प्रयत्न गर्नु आवैमा एउटा एकदम सुन्दर अभियान हो र त्यो सँगसँगै समानान्तर रूपले हामीले उनीहरूलाई दिने सुविधाहरू, उनीहरूले काम गर्ने थलोहरूलाई पनि निर्माण विकास गर्न सक्यौं भने चाहिँ त्यो तादात्म्य राख्छ। एउटा मात्र उहाँहरूलाई फर्काउनलाई आह्वान गरियो त्यो अनुसारको हाम्रो चाहिँ पूर्व तयारी भएन भनेदेखि चाहिँ त्यो दुर्घटनाग्रस्त हुन्छ।
म फेरि नारकतिर जान्छु हरिकृष सर, यो जुन सुरेश सरले भन्नुभयो चुनौती चाहिँ धेरै छ तर अभियान चाहिँ शुरू गरेका छौँ, नारकमा पनि त्यस्तै अभियानको जरुरत छ अहिले त्यो महसुस हुन्छ?
महसुस त हुन्छ। अब हामीले पनि त्यस्तो किसिमको अब कार्यक्रमै त्यसरी बनाउने भन्दा पनि अब हामीले चाहिँ हाम्रा ऐन नियम संग्रहहरू छन् तिनीहरूलाई चाहिँ परिमार्जन गरेर वैज्ञानिक वातावरण बन्नको लागि चाहिँ जसरी अनुकूल हुन्छ त्यो अनुकूल वातावरण बनाउनको लागि चाहिँ पहल चाहिँ भइरहेको छ। त्यो साथसाथै अब हामीले चाहिँ वैज्ञानिकहरूलाई अरू प्रलोभन अथवा अरू किसिमको सुविधाहरू त हामी आफूले चाहिँ क्रिएट गर्न सक्ने अवस्था त होइन. त्यसको लागि चाहिँ फेरि त्यो अनियम नीति निर्माताहरूकै गएर ठोकिन्छ.
त्यो भनेको राजनीतिक दलका मुख्य नेताहरूसँग
अथवा संसदसँग गएर ठोकिन्छ. त्यो अब त्यो फेरि त्यो नेताहरूकै छेउछाउबाटै त्यहीँ जानुपर्ने हुन्छ. उहाँहरूकै कृपा पात्र भएर मात्रै नै यो अगाडि बढ्न सक्ने हो. जबसम्म यो नाम मात्रको यो जुन हामीलाई अटोनोमी दिएको छ त्यो अटोनोमीले हाम्रो उसमा चाहिँ खास काम गर्ला जस्तो लागिरहेको छैन. हामी अब अघि नै उहाँ सरले पनि भनिसक्यो मोरललेस हामी पनि अब अटोनोमी त हामी पनि हो तर हामी सबै कुरामा अब हामी अटोनोमस चाहिँ नाम मात्रको मात्रै भएको छ. त्यो रियल फंक्सनमा चाहिँ अटोनोमस छैन.
तत्कालै नार्कले वैज्ञानिक फर्काउन सक्ने आधार तयार गर्न
सकेको अवस्था चाहिँ छैन.
अन्तिमतिर छौँ हामी. अब अन्तिममा सरकारको अहिले पनि विज्ञान र अनुसन्धानको क्षेत्र कृषिको क्षेत्र त्यति प्राथमिकतामा छैन जति अरू कुराहरू प्राथमिकता पर्छन्. सरकारले कहिलेसम्म ध्यान देला विज्ञान र प्रविधिको क्षेत्रमा अनुसन्धान पहिलो सूची हो र त्यही किसिमको बजेट र लगानी हुनुपर्छ भनेर के छ अपेक्षा सरकारबाट?
अब अहिलेको वर्तमान अवस्था हेर्दाखेरि त निराशाजनकै छ. यहाँहरूलाई सबैलाई जानकारी छ मन्त्रीमण्डल विस्तारको सबैभन्दा अन्तिम कडीको रूपमा विज्ञान मन्त्री हामीले पायौं देशमा धेरै लामो कालखण्डपछि. कतिपय पूर्व प्रधानमन्त्रीहरूले विज्ञान मन्त्रालय आफूसँग राख्ने त्यो आफैमा एउटा उत्साह भारतमा पनि त्यसै गरिन्छ भनेर भनियो. तर उहाँहरू पदबहाली समेत नभइकन चाहिँ प्रधानमन्त्री परिवर्तन भएको वस्तुगत यथार्थ हो. त्यसकारणले र अब अहिले पनि म सुन्दैछु विज्ञान प्रविधि मन्त्रालय चाहिँ यो अब नयाँ संविधान पूर्णतया लागू हुने यो तीनै चरणको निर्वाचन सकिसकेपछि नयाँ बन्ने सरकारले 25 मन्त्रालय 25 मात्रै मन्त्रीमा सीमित गर्नुपर्ने भन्ने संवैधानिक प्रावधान छ. त्यसमा विज्ञान प्रविधि मन्त्रालय नै अर्को मन्त्रालयमा गएर मर्ज हुने भन्ने खालको चाहिँ प्रारम्भिक प्रतिवेदनहरू हामीले सुनेका छौं. अब त्यो अवस्था हो भने चाहिँ वास्तवमा विज्ञान प्रविधि क्षेत्रलाई प्राथमिकता दिने भन्दा उल्टो फर्काउने. उदाहरणका लागि तपाईँलाई म भनिदिउँ हामी विज्ञान प्रविधिको क्षेत्रमा साँच्चै भन्नुहुन्छ भने मात्रात्मक रूपमा हामीले विकास गरेका छौं तर गुणात्मक रूपमा हामीले उल्टो बाटो हिँड्दैछौ. त्यसले विज्ञान प्रविधिका बेन्चमार्क इन्स्टिच्युसन्सहरू जो अब नास्टकै कुरा गर्नुहुन्छ भने जुन बेलामा रोनास्ट थियो त्यो बेलामा यहाँका वैज्ञानिक प्राविधिक सम्पूर्ण कर्मचारीलाई घर लाने ल्याउने गाडीको व्यवस्था थियो. यहाँ अहिले म एउटा प्रविधि संकायको प्रमुखको रूपमा काम गर्दैछु. यहाँको म 2 लगाएर घरबाट यहाँ आइपुग्छु र 2 म घर पुग्नलाई लाग्छ. न अफिसले त्यो व्यवस्था गरेको छ न संस्थाले सोचेको छ होइन. अब के वैज्ञानिक प्रविधिको प्रमुख भएर यो कुरो गर्दैछु तपाईँलाई. यो जब यहाँ 2 संकाय छन् विज्ञान र प्रविधि भनेपछि यो त अत्यन्त दर्दनाक अवस्थामा छ त. नेपाल सरकारका निजामती सहायक स्तरका कर्मचारीलाई पनि लिन चाहिँ गाडीको व्यवस्था गरे अवस्था देखिन्छ होइन. एकातिर भने वैज्ञानिक प्राविधिकहरू चाहिँ हु केयर्स त्यो हिसाबले चाहिँ हामी चलिराखेका छौँ. भनेपछि त अब यो यस्तो दर्दनाक अवस्थालाई पनि आत्मजा मैले त हाँसेरै स्वीकार गरेका छु यसलाई. त त्यसरी हाँसेरै स्वीकार गर्ने गरी आफ्नो पूर्णकालीन सेवा दिन तयार हुनुहुन्छ भने त्यस्ता वैज्ञानिक प्राविधिकहरूलाई यसले फर्केर पनि ठिकै होला होइन. हामीले त्यो सुविधाको अपेक्षा गर्यौं भने अहिले चाहिँ खालको फ्रस्ट्रेसन भन्दा बाहेक केही हुँदैन. र नेपाल सरकारले अब भविष्यमा कस्तो सरकार हुन्छ भविष्य त हामीले कसैले देखेका हुँदैनौ. त्यो सरकारले सोचिदियोस् भन्ने हाम्रो आग्रह हो पूर्वाग्रह हो जे भने पनि होइन. तर त्यो सोच्ने सम्भावना चाहिँ मैले देख्दिनँ. ट्रली बस फ्याँकेर विक्रम टेम्पू भित्राएको देश हाम्रो इतिहास ताजै छ नि हाम्रो. र हामी यस्तै कामहरू गर्दैछौँ र यो यसको निरन्तरता छ. हामीले नयाँ नयाँ खालको चाहिँ मोबाइल फोन हातमा बोक्यौँ भन्दैमा विज्ञान प्रविधिलाई आत्मसात गर्यौँ भन्ने अर्थमा नलिउँ. त्यसकारणले गर्दाखेरि वैज्ञानिक प्राविधिकको देशभित्रको अवस्था चाहिँ अझ नेपाल सरकारमै जानुहोस् न तपाईँ कर्म त्यहाँ प्रशासनमा जानलाई मान्छे चाहिँ उद्धत छ. प्रशासनमा भागा मान्छे खुसी छन् यता चाहिँ प्राविधिक चाहिँ अधिकृतहरू होइन सचिव सहसचिवहरू चाहिँ बेखुसी छन्. त्यहाँ पनि त्यस्तै अवस्था छ भन्दाखेरि यो समग्र अवस्था चाहिँ अहिले उदेक लाग्दै देख्छु मैले. र त्यो कतिखेर सुल्टिन्छ त्यो अनुमान लाउनु पनि गाह्रो छ.
अन्तिमतिर नार्कोको समस्या पनि उस्तै छ
एकदम उस्तै.
प्रशासनमा सबै हाँसिखुसी छन् तर प्राविधिक क्षेत्रमा जो रात दिन अनुसन्धानरत हुनुहुन्छ उहाँहरू चाहिँ आफ्नो दुःख बिसाउने ठाउँ पनि
पाउनुहुन्न. उहाँले भने चाहिँ ठ्याक्कै त्यही कुरा हो. यहाँ यो हाम्रो संस्थाभित्रका प्रशासनका साथीहरू पनि खुसी चाहिँ छैनन् है. उहाँ यो प्रशासन भनेको अरू नियामतीपट्टि चाहिँ उसमा जति संसद सेवा कुरा गर्नु कानून सेवा कुरा गर्नु स्वास्थ्य सेवा कुरा गर्नु अरू कुराहरू अरू जुन यो जिल्ला प्रशासन कार्यालय जुन सामान्य प्रशासनका छन् नि त्यहाँ जानले बरू कर्मचारीहरू चाहिँ खुसी साथ जान्छन् भने यो संस्थामा बस्नको लागि चाहिँ यहाँ पास भयो यहाँ जागिर खाए भने अन्त नपाइन्जेलको लागि यहाँ बस्ने हुन् र अन्त लोकसेवामा नाम निस्किने फेरि जाने हुन्। कारण के हो भनेदेखि त्यहाँ विभिन्न किसिमका सुविधाहरू व्यवस्था छ, यो ऐश्वरले भने जस्तै गरी यहाँ बस्ने कर्मचारीलाई छैन, अपडाउनको व्यवस्था पनि छैन, त्यसको लागि कुनै भत्ता सत्ताको पनि व्यवस्था छैन। भनेपछि त मान्छेहरू त यहाँ त एउटा के एउटा प्लेग्राउन्ड जस्तो एउटा चाहिँ रिक्रुट सेन्टर जस्तो गर्ने, ट्रेनिङ ट्रेन हुने, ट्रेन भइसकेपछि अन्त जाने त्यो अवस्था छ। अनि अर्को कुरा चाहिँ जहिले पनि यो प्रविधि विज्ञान प्रविधि हामीभन्दा नि अझ बढी पीडित हो हुन्छ। अब अहिले बल्ल बल्ल पाएको कति मन्त्री अरूले पाइसकेपछि पाएको, हाम्रो कृषि पनि त्यही हो, लो प्रोफाइलमा राखिन्छ। यो मन्त्रालयमा आउनलाई राजनीतिक दलका नेताहरू नै इच्छुक हुँदैनन्, एकदम लो प्रोफाइलमा त्यस्तो खालको मान्छेहरू चाहिँ मन्त्री भएर आउने हुन्छन्। अनि ती मन्त्रीहरूले चाहिँ गर्ने अनि कतिको चाहिँ यसले राम्रो गर्छ भनेर हामीले सोच्ने त, यहाँ आउनलाई नै इन्ट्रेस्टेड हुँदैन नेताहरू नै, उनीहरूको चाहिँ अरू मन्त्रालयमा चाहिँ उनीहरूको प्रायोरिटी हुन्छ। हामीले त्यसरी चाहिँ लो प्रोफाइलमा राखेको छ, राजनीतिदेखि लिएर बजेट डिस्ट्रिब्युसनका कुराहरू हामीले जतिसुकै राम्रा लिएर गए पनि आखिरीमा गएर हामीले पछिबाट काट्नै पर्छ, छाट्नै पर्छ, उहाँहरूले दिएको त्यो बजेटमा सीमित भएर हामीले काम गर्नुपर्छ। त्यसमा कति गर्न सकिन्छ त्यो अवस्थाले हामीले कार्यक्रमलाई चाहिँ हामीले खुम्च्याउनु पर्ने अवस्था रहेको छ।
हवस्, यो विज्ञान र प्रविधिका क्षेत्रका साथै कृषिको क्षेत्रमा वैज्ञानिक पलायनको समस्याका विषयमा कुरा गरिदिनु भयो नारका वैज्ञानिक हरिकृष्ण उप्रेती सर र नास्टका वैज्ञानिक सुरेश ढुङ्गेल सर, दुवैजनालाई धेरैभन्दा धेरै धन्यवाद।
यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद।
हाम्रा कुराहरू चाहिँ अब जनता समक्ष पुर्याइदिने जुन प्रयत्न गर्नुभयो, विज्ञान प्रविधि यसै पनि प्राथमिकता नपरेको भनिराखेका थियौं, तपाईँले प्राथमिकता साथ हाम्रा समस्याहरूलाई उठान गरिदिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
उहाँहरू हुनुहुन्थ्यो नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका वैज्ञानिक सुरेश ढुङ्गेल र नेपाल कृषि अनुसन्धान परिषद नारका वैज्ञानिक हरिकृष्ण उप्रेती। नेपालमा वैज्ञानिक पलायनको समस्या र यसले विज्ञान तथा प्रविधि क्षेत्रको अनुसन्धानमा पारेको असरका बारेमा कुराकानी गर्दै, यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालो मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको आजको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौ। आजको कार्यक्रम बदलिँदो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म विष्णु विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।